यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको सम्मान र सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले भदौ 22 गते नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यस्तै भदौ 23 गते गत वर्ष भएको आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा जीएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारले भोटेकोशी बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने र उद्धारका क्रममा घाइते भएकाको निशुल्क उपचार एवं मृत्यु भएका परिवारलाई प्रति व्यक्ति 10,00,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ। त्यस्तै भोटेकोशी बाढ़ी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने र बाढ़ीबाट प्रभावित नागरिक तथा व्यवसायको तत्काल पुनरुत्थानका लागि राहत कर तथा महसूल छूट लगायतका सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा परेका मध्ये हालसम्म 1,280 जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ, जसमध्ये रसुवामा 140, नुवाकोटमा 185, धादिङमा 60, चितवनमा 359, गोर्खामा 72, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 190 र भारतमा भेटिएको र नवलपरासी पश्चिममा बुझाइएको 18 गरी 1,280 जनाको शव फेला परेको मन्त्रालयले जनाएको हो। घाइते भएका मध्ये 2 जनाको उपचारका क्रममा मृत्यु भएको, जसमध्ये 1 जनाको शिक्षण अस्पताल महाराजगंज र 1 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको पनि गृह मन्त्रालयले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 208 महिला, 335 पुरूष र 383 नखुलेको गरी 926 शव माटोमुनि व्यवस्थापन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। पहिचान नभएको 1,069 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ। त्यसक्रममा भोटेकोशी बाढ़ीमा बेपत्ता भएका 6 जनालाई नेपाली सेनाले उद्धार गरेको छ। सेनाले लाङटाङ र चिलिमे हाइड्रो कम्पनीका टनेलमा विदेशी सहितको खोजी तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको जानकारी दिएको छ। त्रिशुली 3A नेपाली र चिनिया प्राविधिक गरी 93 जनाको संयुक्त उद्धार टोली र त्रिशुली 3B नेपाली सेनाको 89 गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको नेपाली सेनाले जनाएको छ। प्रधान सेनापति अशोक रासिगदेल हिजो हाइड्रो कम्पनीका टनेलका साथै अन्य क्षेत्रहरूको अवलोकन गरी सबै सरकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोजी र उद्धारको कार्य अघि बढ़ाउन निर्देशन दिनुभएको नेपाली सेनाले जनाएको छ। बाढ़ीबाट प्रभावित मध्ये हालसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढ़ीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौं मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित मध्ये विभिन्न अस्पतालमा अहिले 304 जना उपचाररत छन्। नेपाली सेना मार्फत 3,206 र सशस्त्र प्रहरी बल मार्फत 1,874 जनाले स्वास्थ्य उपचारको सेवा लिएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि 5,083 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा बढ़ी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएका व्यक्तिलाई सुरक्षित स्थानमा राखिएर आवश्यक स्वास्थ्य उपचार, खाना एवं अन्य आधारभूत सेवा उपलब्ध गराइएको छ। सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालित रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि बिहिबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी भेटिएका शवको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको छ। भारतमा फेला परेका शव समेत विवरणमा समावेश गरिएको प्राधिकरणले जानकारी दिएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय सचिवालयको बैठकले विपद व्यवस्थापनमा तीनै तहका सरकारबीचको समन्वय थप तीव्र र प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हिजो बसेको सचिवालयको बैठकले भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीपछिको अवस्थामा उद्धार राहत र पुनस्थापनाका काममा तीनै तहका सरकारको समन्वय र साझा प्रयासमा जोड़ दिइएको छ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकले विपद प्रभावित नागरिकको जीवन रक्षा, तत्कालीन राहत र सुरक्षित पुनस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकले भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतका काममा पार्टीका नेता र कार्यकर्तालाई पनि थप सक्रिय बनाउने निर्णय गरेको छ। बैठकले विपद व्यवस्थापनलाई कुनै एक दल वा सरकारको मात्र जिम्मेवारीका रूपमा नहेरी राष्ट्रिय दायित्वका रूपमा लिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता खरेलले बताउनुभयो। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले भोटेकोशी बाढ़ीबाट जलविद्युत आयोजनाका सुरुङ तथा अन्य स्थानमा फँसेकाको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरणलाई उच्च प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले नेपाल सरकार र स्थानीय तहको समन्वयमा उद्धारलाई थप तीव्र बनाउन निर्देश गरेको हो। बैठकले विपदबाट क्षतिग्रस्त सड़क, पुल, विद्युत, जलविद्युत एवं अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुननिर्माण र पुनस्थापनाका लागि निजी क्षेत्र, विकासका साझेदार, अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन गर्न पनि सरकारवाला सबै निकायलाई निर्देश गरेको छ। बैठकले जलवायुजन्य विपदको जोखिम न्यूनीकरणका लागि पूर्व सूचना र पूर्व चेतावनी प्रणालीलाई आधुनिक प्रविधिसहित थप सुदृढ र स्थानीय तहसम्म क्रियाशील बनाउन आग्रह गर्ने निर्णय पनि गरेको छ। बाढ़ीका कारण क्षतिग्रस्त 60 मेगावाट क्षमताको माथिल्लो त्रिशुली ए जलविद्युत केन्द्रमा खोजी तथा उद्धारको कार्य जारी रहेको छ। टनेलको मुखमा जमेको 15 फिटसम्मको लेदो निकालेर नेपाली सेनाको टोली अहिले भित्र प्रवेश गरेको विद्युत प्राधिकरणले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोशी बाढ़ीमा परि विभिन्न 34 देशका 590 जना विदेशी नागरिक हराइरहेको विवरण प्राप्त भएको जानकारी दिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट करिब 300 विदेशी नागरिक सहित हालसम्म 11,993 जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हिजो जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका व्यक्तिहरूको खोजीमा उद्धार टोली केन्द्रित रहेको उल्लेख गर्नुहुँदै प्रवक्ता पौडेल छेत्रीले हाल चिलिमेकु सुरुङमा नेपाली सेना र भारतीय प्राविधिक टोलीले काम गरिरहेको जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 114 जना नेपाली नागरिक केरूङ नाकाबाट हिजो तातोपानी हुँदै नेपाल फर्किएका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदम राज तिमल सिन्हाका अनुसार चीनतर्फ सुरक्षित अवस्थामा रहेका नेपाली नागरिकलाई चिनिया पक्षले राहदानी नम्बर समेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूको जिम्मा लगाएको हो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार नेपाल आइपुगेका 114 जना मध्ये 113 जना रसुवाका नागरिक छन् भने एकजना रामेछापका हुन्। केही दिन अघिको बाढ़ीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क सम्पर्क विच्छेद भएपछि बीपी राजमार्गमा सवारीको चाप बढ़ेको छ। उक्त राजमार्गमा सवारी चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काव्य पलाञ्चोकले ट्राफिक व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले मालवाहक सवारी साधन रातिको समयमा मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ। जिल्ला स्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनको तौलको सीमा तोक्दै रातिको समयमा मात्रै सञ्चालन हुने व्यवस्था मिलाइएको जनाएको छ। राजमार्गमा 10 टन तौलभन्दा बढ़ीका सवारी साधन सञ्चालन गर्न समस्या हुने भएपछि तौलको सीमा कायम गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा हिजो दुईवटा अन्तर्राष्ट्रिय सम्झौता पेश गरिएको छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नुभयो। नेपाल सरकार र भारत सरकारबीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताको जानकारीका लागि प्रतिनिधि सभा समक्ष पेश गरिएको हो। त्यसै गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्रसंघ संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार बाहिर क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता हिजो पेश गर्नुभयो। सम्झौताले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धिको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको छ। प्रतिनिधि सभाको हिजोको बैठकको विशेष समयमा सांसदहरूले मुलुकमा आएको अकल्पनीय राष्ट्रिय विपदको सामना गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको बैठक भदौ 24 गते बुधबार दिउँसो 1 बजे बोलाइएको छ। नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्न हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढ़ीमा हराइरहेका सैनिकका परिवारसँग सम्पर्क भइसकेको जानकारी दिनुभयो। 45 जना सैनिक लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत आयोजनाहरूको सुरक्षामा खटिँदा हराइरहेका छन्। हराइरहेका सैनिकको खोजी निरन्तर भइरहेको नेपाली सेनाले जनाएको छ। टिमुरेदेखि नवलपुरसम्म खटिएका सैन्य टोलीले हराइरहेका नागरिक र सैनिकका बारेमा समेत जानकारी लिई खोजी र उद्धारको कार्य गरिरहेको जंगी अड्डाले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हिजो भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोज उद्धार राहत तथा केही राजनीतिक विषयमा कुराकानी भएको अध्यक्ष घिसिङले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहसँग हिजै नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले पनि भेट गर्नुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमाथि वैकल्पिक ट्र्याक खोल्ने अध्ययनका लागि डाँडामा रूख कटान र झाड़ी सफा गर्ने काम अघि बढ़ाइएको छ। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार 33 रूख हिजो कटान र झाड़ी फड़ानको कार्य गरिएको छ। तीमध्ये 4 सुपरभाइजर र बाँकी मजदूरले काम गरेका हुन्। रसुवाको भोटेकोशीमा भदौ 10 गते आएको बाढ़ीपछि विभिन्न देश र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत हालसम्म 5 54 टन राहत र उद्धार सामग्री उपलब्ध गराउनुका साथै उद्धारका लागि विज्ञहरू प्रभावित क्षेत्रमा खटिएको जानकारी दिनुभएको छ। वैदिक सनातन धर्मावलम्बीहरूले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना र श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञान योग कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी तथा रातलाई मोहरात्री भन्ने गरिन्छ। आजको दिन देशभरिका श्रीकृष्ण मन्दिरहरूमा भगवान श्रीकृष्णको पूजा आराधना प्रवचन भजन कीर्तन गर्नुका साथै विशेष गरी महिला पुरूष व्रत बसी रातभर जागराम बस्ने प्रचलन रहेको छ। अन्याय अत्याचार राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको 8 अवतारका रूपमा जन्मनुभएका भगवान श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको मूल मान्यता छ। कुरूक्षेत्रमा कौरवसँगको लड़ाईमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त श्रीमद भगवत गीता पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढ़ी भाषामा अनुवाद भएको ग्रन्थ भएको विश्वास गरिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका भगवान श्रीकृष्णले पुतना कंस जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ। यस अवसरमा पाटनको मंगल बजार स्थित प्रसिद्ध श्रीकृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ। त्यसै गरी राजधानीको उत्तरपूर्वी भेग स्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतन धाममा भक्तजनको घुइँचो लाग्ने गर्दछ। काठमाण्डुका विभिन्न धार्मिक संघ संस्थाद्वारा श्रीकृष्ण भगवानको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन रहेको छ। सरकारले आज सार्वजनिक विदा दिएको छ। श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनु भएको छ। श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुभकामना दिनुहुँदै उहाँले सुख शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव र एकता भातृत्व बढ़ाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ। गौरा पर्वका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा रहेका यस्ता लोक परम्परा र सांस्कृतिक पर्वले विविधतामा एकता सामाजिक एवं सांस्कृतिक एकबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै लगेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागू औषध हिरोइन जस्तो देखिने 19 ग्राम 510 मिलीग्राम धूलो पदार्थसहित वीरेन्द्रनगरबाट हिजो 4 पक्राउ गरेको छ। सर्लाहीको बलरामामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज 3 पनि सञ्चालनमा आउन सकेको छैन र भोटेकोशी बाढ़ी पीड़ितका लागि भन्दै आफ्नै बैंक खाताको क्यूआर कोड मार्फत रकम संकलन गरेको आरोपमा प्रहरीले 1 पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाण्डुको चन्द्रागिरी नगरपालिका 1 47 कृष्ण केसी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय काठमाण्डुको टोलीले कलंकीबाट पक्राउ गरेको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।